الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله فیضان قرآن کے سلسلے میں حاضر ہیں اور آج سورۃ القمر کی آیت نمبر 23 سے قرآن پاک کا درس سنیں گے۔ اس سے پچھلی آیتوں میں مختلف قوموں کی ہلاکتوں کا تذکرہ تھا اور ان سے اللہ تعالیٰ نے نصیحت حاصل کرنے کا ارشاد فرمایا تھا۔ یہاں قوم ثمود کا تذکرہ ہے جن کی طرف اللہ تعالیٰ نے حضرت صالح علیہ الصلوۃ والسلام کو مبعوث فرمایا۔ ارشاد ہوتا ہے بسم اللہ الرحمن الرحیم، کذبت ثمود بالنذر، ثمود نے ڈر سنانے والے رسولوں کو جھٹلایا۔ قوم ثمود نے ڈر سنانے والے رسولوں کو جھٹلایا۔ قوم ثمود کی طرف اللہ تعالیٰ نے ایک نبی بھیجا، حضرت صالح علیہ السلام۔ اب قوم ثمود نے اگر انہیں جھٹلایا تو انہوں نے تو ایک نبی کو جھٹلایا، لیکن اللہ تعالیٰ فرماتا ہے کہ ایک رسول نہیں بلکہ رسولوں کو جھٹلایا، یعنی سارے رسولوں کو جھٹلایا، حالانکہ اس قوم کی طرف ایک رسول مبعوث کیا گیا تھا۔ اس کی وجہ علماء نے یہ بیان فرمائی کہ اللہ تعالیٰ کے کسی ایک نبی، کسی ایک رسول کو جھٹلانا، یہ اللہ تعالیٰ کے تمام نبیوں کو جھٹلانا ہے۔ وجہ یہ ہے کہ ہر نبی کا بنیادی پیغام ایک ہی ہے، اللہ تعالیٰ کی وحدانیت، آخرت پر ایمان، خدا کے رسولوں کو ماننا۔ تو اللہ تعالیٰ کے رسول نبی جو بھی آئے وہ یہی پیغام دینے کے لیے آئے۔ جب کسی ایک نبی کے پیغام کو جھٹلایا تو صرف ایک نبی کے پیغام کو نہیں جھٹلایا بلکہ سارے کے سارے نبیوں کو جھٹلایا۔ اس قوم نے حضرت صالح علیہ السلام سے کہا کہ آپ جھوٹے ہیں، جیسے کہ آگے آیت کے الفاظ بھی ہیں، انہوں نے کہا کہ آپ تو جھوٹے ہیں۔ تو اب جس پیغام کے لانے پر حضرت صالح علیہ السلام کو انہوں نے جھوٹا کہا، وہی پیغام تو سارے نبی لے کے آئے اور بقیہ نبیوں نے لے کے آنا تھا، تو گویا انہوں نے پھر ایک کو نہیں جھٹلایا بلکہ سارے ہی نبیوں کو جھٹلایا۔ تو اس اعتبار سے فرمایا گیا کہ ثمود نے ڈر سنانے والوں کو جھٹلایا، صرف ڈر سنانے والے کو نہیں، ڈر سنانے والوں کو جھٹلایا۔ کیا کہا؟ اللہ تعالیٰ فرماتا ہے، فقالوا ابشرا منا واحدا نتبعه انا اذا لفی ضلال وسعر۔ تو انہوں نے کہا، کیا ہم اپنے میں سے ہی ایک آدمی کی تابے داری کریں، جب تو ہم ضرور گمراہی اور دیوانگی میں ہیں۔ کہنے لگے کہ اگر ہم نے صالح کی بات مان لی تو یہ تو ہمارے جیسا ایک آدمی، ہمارے جیسا بشر، اگر اسی کی ماننی ہے تو پھر تو بڑا گھاٹے کا سودا ہے، پھر تو ہم پاگل ہیں، پھر تو ہم جو ہے وہ دیوانگی کے اندر، گمراہی کے اندر پڑے ہوئے کہ اگر اپنے جیسے آدمی کی بات مان لے۔ اس کی کیوں مانے؟ صالح علیہ الصلوۃ والسلام کی بات کیوں مانے؟ اس کی حیثیت کیا ہے؟ چنانچہ اگلی آیت کے اندر مزید انہوں نے اپنی جو ان کی جو سخت زبان تھی اس کو استعمال کرتے ہوئے کہا، أُلْقِيَ الذِّكْرُ عَلَيْهِ مِن بَيْنِنَا بَلْ هُوَ كَذَّابٌ أَشِرٌ سَيَعْلَمُونَ غَدًا مَنِ الْكَذَّابُ الْأَشِرُ۔ کیا ہم سب میں سے وحی صرف اسی پر ڈالی گئی؟ بلکہ یہ بڑا جھوٹا متکبر ہے۔ یہ ان کفار کے خبیث الفاظ کہ انہوں نے کہا یہ تو بڑا جھوٹا متکبر ہے۔ اب اللہ تعالیٰ نے کو جواب دیا، بہت جلد کل یہ جان جائیں گے کہ کون بڑا جھوٹا متکبر تھا۔ یہ کافر کہتے ہیں کہ خدا کے پیارے نبی حضرت صالح علیہ السلام کی حیثیت کیا ہے کہ ان پر تو وحی ڈالی جائے، ان کو تو نبی بنایا جائے، اور وہ جو قوم میں پیسے والے، عہدے والے، منصب والے اور روب و دبدبے والے اور جتھے اور قومیت والے ہیں، ان کو نہ نبی بنایا جائے، انہی کو کیوں؟ لہذا یہ جو ان کی باتیں ہیں یہ سب جھوٹ ہیں، اور یہ خود جو ہیں یہ جھوٹے بھی ہیں اور متکبر بھی ہیں، بڑا ہی چاہتے ہیں، بڑا بننا چاہتے ہیں۔ تو اللہ تعالیٰ کے نبی کی گستاخی میں جو انہوں نے الفاظ کہے، اللہ تعالیٰ نے جواب کے اندر ان کو اسی انداز کے اندر جواب دیا کہ ابھی کل آنے دو، یعنی ابھی مستقبل قریب کے اندر تمہیں پتہ چل جائے گا کہ جھوٹا کون تھا اور متکبر کون تھا۔ تم خدا کے نبی کو بولتے ہو کہ جھوٹا ہے، متکبر ہے، معاذ اللہ، تمہیں جلد پتہ چل جائے گا کہ جھوٹا کون ہے اور متکبر کون ہے۔ خدا کا عذاب آئے گا تو جو سچا ہے اور جو خدا کا پیارا ہے وہ محفوظ رہے گا، اور جو متکبر ہے اور جھوٹا ہے وہ برباد ہو جائے گا۔ چنانچہ اب اس کے بعد اللہ تعالیٰ نے ان کے امتحان کے لیے ایک اونٹنی کو ظاہر فرمایا، اس کا بیان ہوتا ہے، ارشاد فرمایا، انا مرسل ناقۃ فتنۃ لہم فارتقبہم واصطبر ونبئہم ان الماء قسمۃ بینہم کل شرب محتضر۔ بے شک ہم ان لوگوں کی آزمائش کے لیے اونٹنی کو بھیجنے والے ہیں، تو اے صالح تم ان کا انتظار کرو اور صبر کرو، اور انہیں خبر دے دو کہ ان کے درمیان پانی تقسیم ہے، ہر باری پر وہ حاضر ہو جس کی باری ہے۔ یہ اللہ تعالیٰ نے ایک معجزہ حضرت صالح علیہ الصلوۃ والسلام کی دعا سے ظاہر فرمایا۔ قوم نے حضرت صالح علیہ السلام سے کہا کہ اے صالح علیہ السلام، اگر آپ اللہ کے نبی ہیں تو کوئی نشانی دکھائیں، کوئی ثبوت دیں، کوئی ایسی بات، ایسا معجزہ دکھائیں کہ ہمیں پتہ چل جائے کہ آپ اللہ کے نبی ہیں۔ تو حضرت صالح علیہ الصلوۃ والسلام نے انہی سے فرمایا کہ اچھا تم بتاؤ کہ تم نے کیسا معجزہ دیکھنا ہے، تم نے کیسا معجزہ دیکھنا ہے۔ تو لوگوں نے مطالبہ کیا کہ آپ ہمیں یہ معجزہ دکھائیں کہ یہ جو پہاڑ ہے، اس کی یہ جو پہاڑی چٹان ہے، یہ پھٹے، اس میں سے ایک اونٹنی نکلے اور وہ اونٹنی باہر نکلتے ساتھ ہی بچہ جنے، ہمیں یہ معجزہ دکھائیں۔ حضرت صالح علیہ الصلوۃ والسلام نے اللہ تعالیٰ کی بارگاہ میں دعا کی کہ اے اللہ قوم کو یہ معجزہ دکھا دے۔ چنانچہ حضرت صالح علیہ الصلوۃ والسلام کی دعا پر اللہ تعالیٰ نے پہاڑ سے اونٹنی کو ظاہر فرما دیا، پہاڑ پھٹا، اونٹنی نکلی اور اس نے بچہ جنم دیا۔ اب حضرت صالح علیہ السلام کو اللہ تعالیٰ نے فرمایا کہ اے صالح علیہ السلام، ان لوگوں کو بتا دو کہ اب اس اونٹنی کے درمیان اور قوم کے درمیان پانی کی باریاں تقسیم ہوں گی۔ اس علاقے کے اندر جو پانی کا مین کنواں تھا، جہاں سے پانی قوم استعمال کرتی تھی، فرمایا کہ اب ایک دن اس کا پانی یہ اونٹنی استعمال کرے گی اور دوسرے دن وہ قوم کے لوگ استعمال کریں گے، کہ اونٹنی ایک بڑی جسہ دار اونٹنی تھی اور معجزاتی اونٹنی تھی، تو کنویں کا سارے کا سارا پانی پی لیتی ہے۔ تو اللہ تعالیٰ نے فرمایا کہ صالح علیہ السلام ان کو بتا دو کہ یہ اونٹنی ایک دن پانی پیے گی اور اس دن قوم کو پانی نہیں ملے گا، ہاں اگلے دن قوم پانی پیے گی، اونٹنی نہیں پیے گی۔ تو آپ علیہ الصلوۃ والسلام نے یہ حکم جو تھا یہ قوم کو بتا دیا۔ اچھا، اب قوم والوں نے پہلے تو اسی پہ عمل کیا، کیونکہ اب ان کے معجزے پر اونٹنی ظاہر ہوئی تھی، تو ان کے دل میں بھی ڈر تھا کہ اگر اب ان کے کہنے کے مطابق نہیں کیا تو نتیجہ بڑا خطرناک ہوگا۔ لیکن چونکہ تھے کافر، تو اب کچھ ہی عرصے بعد انہوں نے کہا یہ کیا مفت کی مصیبت پال لی ہم نے، کہ جناب جس دن اونٹنی پانی پیے گی ہم نہیں پانی پیئیں گے، اور جس دن ہم پیئیں گے اونٹنی پیئے گی، اونٹنی کون ہوتی ہے ہمارا پانی روکنے والی؟ انہوں نے کہا اس کو اونٹنی کو ہی ذبح کر دو، اس اونٹنی کو ہی ذبح کر دو، قتل کر دو اس کو، نہ یہ رہے نہ پانی کا مسئلہ کھڑا ہو۔ اب جب قوم نے یہ کام کیا تو اس کے لیے انہوں نے اپنی قوم کے ایک آدمی کو تیار کیا، جس کا نام جو ہے وہ تفسیر کی کتابوں میں قدار بن سالف لکھا ہوا ہے، اور اس آدمی نے قوم کی تائید سے اونٹنی کو پکڑا اور اس کی جو ٹانگوں کی رگیں ہوتی ہیں انہیں کاٹ دیا۔ ٹانگوں کی رگیں کاٹی تو خون نکلنا شروع ہو گیا، نکلتے نکلتے اونٹنی گر گئی اور شہید ہو گئی۔ اللہ تعالیٰ نے اس کا واقعہ یہاں پر بیان فرمایا، بڑا مختصر انداز میں ہے، اور کئی مقامات پر یہ تفصیلی واقعہ گزر چکا ہے، یہاں اس کا جتنا حصہ اور پھر جو عذاب آیا اس کا بیان ہے۔ ارشاد ہوا، فنادوا صاحبهم فتعاطى فعقر فكيف كان عذابي ونذر، إنا أرسلنا عليهم صيحة واحدة فكانوا كهشيم المحتضر. तो उन्होंने अपने साथी को पुकारा, कौम के लोगों ने अपने साथी को पुकारा, तो उस शख्स ने जिसको उन्होंने पुकारा उसने ऊंटनी को पकड़ा, फिर उसकी कूंचें काट दी। कूंचें जो पिंडली के पीछे की रगे होती हैं उनको कहा जाता है, उससे उसकी कूंचें काट दी। तो मेरा अजाब और मेरा डराना कैसा हुआ? अब वो क्या हुआ? फरमाया बेशक हमने उन पर एक जोरदार चीख भेजी, तो उसी वक्त वो लोग बाड़ बनाने वाले शख्स की बच जाने वाली रौंदी हुई खुश्क घास की तरह हो गए। जब इन्होंने ऊंटनी को शहीद किया, अब उसके बाद खुदा का अजाब आया, और वो अजाब क्या था कि हजरत जिब्राइल अमीन अलैहि सलातु वस्सलाम तशरीफ लाए और उन्होंने एक जोरदार चीख मारी। ऊंटनी की शहादत के चौथे दिन का यह वाकया है कि जिब्राइल अमीन अलैहि सलातु वस्सलाम ने चीख मारी और उस चीख की शिद्दत से उस कौम का वो हशर हुआ, वो हाल हुआ कि अल्लाह ताला उसको बयान फरमाता है कि उनका हाल ऐसे हो गया कि जैसे वो जो बाड़ जानवरों के लिए बाड़ एक बनाई जाती है और वहां पर चारा वगैरह लगा होता है, जानवर बार बार गुजरते बार बार गुजरते हैं, तो पांव के नीचे आ आके आ आके वो भूसा जो है और वो जो घास है उसका उसका हशर नशर हो जाता है, उसका बिल्कुल जिसके बोले ना कि उसकी हालत कुछ नहीं रहती। फरमाया कि ये फिर ऐसे हो गए, हमने इन पर ऐसा अजाब मुसल्लत किया कि उनकी हालत हमने इस तरह की रौंदी हुई खुश्क घास की तरह कर दी। अब ये जो कुरान ने बयान किया तो अल्लाह ताला फरमाता है वलकद यस्सरनल कुरान लिज़्ज़िक्र फहल मिम मुद्दकिर, और बेशक हमने कुरान को याद करने के लिए आसान कर दिया, तो है कोई याद करने वाला? और या दूसरा तर्जमा, और बेशक हमने कुरान को नसीहत लेने के लिए आसान कर दिया, तो है कोई नसीहत लेने वाला? है कोई नसीहत लेने वाला? यहां पर क्योंकि आयत के तर्जमे के अंदर दो बातें मैंने अर्ज की, एक तो याद करने वाला और एक नसीहत लेने वाला। नसीहत लेने वाला माना भी वाज़े है, और याद करने से मुराद है उसको ज़बानी याद करना। कुरान पाक को याद करने के अहकाम भी हैं और फजाइल भी हैं। चंद एक मैं अर्ज कर देता हूँ। कुरान पाक की एक आयत हिफ्ज करना हर मुकल्लफ मुसलमान पर फर्ज ऐन है। मुकल्लफ से मुराद आकिल बाले, हर आकिल बाले मुसलमान पर फर्ज ऐन है, यानी उसी ने याद करना, उसकी जगह किसी और ने याद नहीं करना। और पूरे का पूरा कुरान मजीद हिफ्ज करना फर्ज किफाया है। फर्ज किफाया के मुसलमानों के एक बड़े ग्रुप में एक शहर में एक मुसलमान भी याद कर ले तो बकिया की तरफ से वो किफायत करेगा। और सूरह फातिहा और एक दूसरी छोटी सूरत या उस छोटी सूरत के मिसल, जैसे तीन छोटी आयतें या एक बड़ी आयत, इसे हिफ्ज करना वाजिब है, इसे जबानी याद करना वाजिब है, क्योंकि नमाज में पढ़ना वाजिब है और वो तभी पढ़ेगा जब जबानी याद होगी, तो इस एतबार से ये वाजिब। हिफ्ज करने के, कुरान पाक को जबानी याद करने के बेशुमार फजाइल हैं। रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया, तिर्मिजी शरीफ की हदीस है, फरमाया जिसने कुरान पढ़ा और उसको याद कर लिया और उसके हलाल को हलाल समझा और हराम को हराम जाना, उसके घर वालों में से 10 ऐसे शख्सों के बारे में अल्लाह ताला उसकी शफाअत कबूल फरमाएगा जिन पर जहन्नम वाजिब हो चुका था। 10 आदमियों के हक में शफाअत कबूल फरमाएगा। तो अगर अपने खानदान में अपनी औलाद में कुरान पाक हिफ्ज करवाएंगे तो हो सकता है कि वो हिफ्ज करके उस पर अमल करने वाला बने, उसके हलाल और हराम का फर्क करने वाला बने, उसके मुताबिक अमल करने वाला बने, तो अगर खुदा ना खास्ता हमारे हम अपने अमाल की वजह से कहीं जो है वो बुरे ठिकाने की तरफ जाने वाले हों तो वो हमारी शफात करवा दे, हमारी बख्शिश करवा दे। बड़ा अजीम और बड़ा फजीलत वाला अमल है कुरान पाक का हिफ्ज करना। अब कौम समूद का तस्करा पहले गुजरा, अब उसके बाद कौम लूत का तस्करा होता है। इरशाद फरमाया कज़बत कौम लूत बिन नुज़ुर, إِنَّا أَرْسَلْنَا عَلَيْهِمْ حَاصِبًا إِلَّا آلَ لُوطٍ نَجَّيْنَاهُمْ بِسَحَرٍ نِعْمَةً مِنْ عِنْدِنَا كَذَلِكَ نَجْزِي مَنْ شَكَرَ. لوط کی قوم نے ڈر سنانے والے رسولوں کو جھٹلایا، بے شک ہم نے ان لوگوں پر ایک پتھراؤ بھیجا سوائے لوط کے گھر والوں کے، ہم نے لوط کے گھر والوں کو رات کے آخری پہر بچا لیا اپنے پاس سے احسان فرما کر، ہم یوں ہی شکر کرنے والے کو صلہ دیتے ہیں. یہاں قوم لوط کا تذکرہ ہوا کہ ان کے اوپر پتھراؤ بھیجا. یہ پتھراؤ خدا کی طرف سے عذاب کے پتھر تھے جو حضرت لوط علیہ السلام کی قوم پہ برسے. حضرت لوط علیہ السلام کی قوم کافر بھی تھی، اور کافر ہونے کے ساتھ دنیا کے گندے اور خبیث عمل، اغلام یعنی مردوں کا مردوں سے بدکاری کرنا، اس کے اندر بھی مبتلا تھی، اور اس میں وہ اپنی شیطانیت کی انتہا کو پہنچی ہوئی تھی. جیسے آج کے زمانے کے اندر بھی دنیا بھر کے اندر اس کا جو ہے وہ چرچا ہے، اور اس کی طرف جو ہے وہ لوگ جو ہے وہ غیر مسلم کفار جو ہے وہ اس کی طرف راغب. تو حضرت لوط علیہ الصلوۃ والسلام کی قوم بھی اس شیطانی فعل کے اندر اپنی خباثت کی انتہا کو پہنچی ہوئی تھی، اور دنیا میں سب سے پہلے اس غلیظ کام کو کرنے والے یہی لوگ تھے، یہی قوم تھی. تو ان پر اللہ تعالیٰ نے پھر پتھروں کا برساؤ کیا، ان پہ پتھر برسائے جس سے اس قوم کو ہلاک کر دیا، اور ان کی بستیوں کو اللہ تعالیٰ نے الٹا دیا، اوپر لے جا کے فرشتوں نے اس کو زمین پہ الٹا دیا. ہاں، حضرت لوط علیہ السلام جو خدا کے پیارے نبی تھے، ان کو اللہ تعالیٰ نے بچا لیا. رات کے آخری پہر فرمایا، حکم دیا گیا کہ اے لوط، تم اپنے گھر والوں کو لے کر نکلو، مومنوں کو لے کر، گھر والوں کو لے کر یہاں سے بستی سے نکل جاؤ، اس بستی پہ عذاب آنے والا ہے. تو حضرت لوط علیہ السلام کے گھر والے بچ گئے. ہاں، آپ کی جو بیوی تھی وہ کافرہ تھی، اور وہ جو ہے وہ پیچھے رہی، اور اس پہ بھی عذاب آیا. تو اللہ تعالیٰ فرماتا ہے کہ یہ ہماری طرف سے احسان تھا، ہم نے اپنا احسان فرما کر حضرت لوط علیہ السلام کو بچا لیا، اور شکر کرنے والوں کو ہم ایسا ہی صلہ دیتے ہیں. اب کیا ہوا اس قوم کا جو واقعہ ہے، وہ یہاں پر مزید اختصار کے ساتھ بیان کیا. فرمایا، وَلَقَدْ أَنذَرَهُمْ بَطْشَتَنَا فَتَمَارَوْا بِالنُّذُرِ وَلَقَدْ رَاوَدُوهُ عَن ضَيْفِهِ فَطَمَسْنَا أَعْيُنَهُمْ فَذُوقُوا عَذَابِي وَنُذُرِ. اور بے شک اس نے ہماری گرفت سے ڈرایا، لوط علیہ السلام نے ہماری گرفت سے اپنی قوم کو ڈرایا. تو قوم نے ڈر کے فرامین میں شک کیا، قوم والوں نے لوط کو اس کے مہمانوں کے متعلق پھسلانا چاہا، تو ہم نے ان لوگوں کی آنکھوں کو مٹا دیا، اور فرمایا میرے عذاب اور میرے ڈر کے فرامین کا مزہ چکھو. واقعہ یوں ہوا کہ فرشتے حضرت ابراہیم علیہ السلام کو حضرت اسحاق علیہ السلام کی بشارت دے کر پھر آپ قوم لوط کی طرف آئے، اور وہ فرشتے بڑے خوبصورت نوجوانوں کی صورت میں آئے. قوم کے لوگوں کو پتا چلا کہ حضرت لوط علیہ السلام کے گھر میں مہمان آئے ہیں اور بڑے خوبصورت ہیں، تو چونکہ ان کی جو گندی ذہنیت تھی وہ فوراً اپنے فعل خبیث کی طرف جو ہے وہ متوجہ ہوئی، اور وہ جمع ہو کر حضرت لوط علیہ السلام کے گھر آ گئے، اور آ کے کہنے لگے کہ اے لوط، یہ مہمان ہمارے حوالے کر دو. معاذ اللہ، یعنی ان کی جرت، بے باکی، شیطانیت اور خباثت کی انتہا دیکھی کہ قوم کے ایک بزرگ جو خدا کے حقیقتا نبی ہیں، ان کے پاس مہمان آئے ہیں اور یہ مطالبہ کرنے پہنچ گئے. حضرت لوط علیہ السلام بڑے غمزدہ ہوئے، بڑے پریشان ہوئے کہ میرے گھر میں یہ مہمان آئے ہیں، اور قوم جو ہے کس شیطانیت کے لیے جو ہے مجھ سے بات کر رہی ہے. آپ بڑے غمزدہ ہوئے. تو فرشتوں نے حضرت لوط علیہ السلام سے عرض کی کہ اے لوط، پریشان نہ ہوں، ہم خدا کے فرشتے ہیں، ہم خدا کے فرشتے ہیں، ہم ان کو ہلاک کرنے اور برباد کرنے آئے، ہم ان پر عذاب برسانے کے لیے آئے، ہم آپ کو بچائیں گے، آپ کے گھر والوں کو بچائیں گے، ان کو ہلاک کریں گے. چنانچہ اب کیا ہوا کہ اب وہ جو لوگ حضرت لوط علیہ السلام کے گھر آئے تھے، فرشتوں نے ان کے چہرے پر یوں ہاتھ پھیرا. جب ان کے چہرے پہ ہاتھ پھیرا تو آنکھیں اندھی ہو گئیں، और ये आंखें बिल्कुल गोश्त बन गई, जैसे ये रुखसार का हिस्सा है, ये पेशानी का हिस्सा है, ये आंखें मिट गईं और मिट कर पूरा चेहरा जो है सिर्फ गोश्त ही, खाल ही बन गया। अब वो अंधाधुंध इधर उधर सर मारने लगे, ये क्या हुआ, ये जादूगर, ये वो, अब इस तरह शोर मचाने लगे। अब उसके बाद फिर हजरत लूत अलैहिस्सलाम को हुक्म हुआ कि आप बस्ती से अब निकल जाएं, अब खुदा का अजाब आने वाला है। फिर हजरत लूत अलैहिस्सलाम अपनी कौम को लेकर निकले और उस कौम के ऊपर फिर अजाब आया। तो यहां पर उसी का बयान हुआ कि कौम ने लूत अलैहिस्सलाम को उनके मेहमानों के बारे में फुसलाना चाहा, यानी कहा कि हमारे हवाले कर दें, तो हमने उन लोगों की आंखों को मिटा दिया और फरमाया मेरे अजाब और मेरे डर के फरामीन का मजा चखो। अब मजा चखो कि तुम क्या करते थे। अब अल्लाह ताला मजीद फरमाता है वलाकद सबहु बुकरतन अजाबुम मुस्तकिल फذوقوا عذابي ونذر ولقد يسن القران للذكر فهل من مدكر। और बेशक सुबह सवेरे उन लोगों पर ठहरने वाला अजाब आया, तो मेरे अजाब और मेरे डर के फरमानों का मजा चखो, और बेशक हमने कुरान को नसीहत लेने के लिए आसान कर दिया। तो है कोई नसीहत लेने वाला? तो ये उन पे अजाब मुस्तकिर आया, मुस्तकिर मुसलसल यानी ठहर जाने वाला। वो अजाब उन काफिरों पे आया, उन लूतियों पे, उन हमजिंस परस्तों पे खुदा का अजाब आया और ठहर गया कि ये अजाब खत्म हुआ तो आगे अजाब कब्र शुरू। वो अजाब कब्र जारी है तो उसके बाद अजाब आखिरत शुरू हो जाएगा। अब इरशाद होता है, अब इसके बाद फिरौनियों का तस्किरा होता है। फरमाया वलकद जा आल फिरऔन नुज़ुर कज़बू बिआयातिना कुल्लिहा फअखज़नाहुम अख़ज़ अज़ीज़िन मुक़्तदिर। और बेशक फिरौनियों के पास डर सुनाने वाले रसूल आए, उन्होंने फिरौनियों ने हमारी सब निशानियों को झुटला दिया, तो हमने उन पर ऐसी गिरफ्त की जैसी एक इज्जत वाले, अजीम कुदरत वाले की गिरफ्त की शान होती है। फरमाया फिरौनियों के पास भी अल्लाह के रसूल आए, मूसा अलैहिस्सलाम, हारून अलैहिस्सलाम, इन्होंने आके उनको अल्लाह ताला की तौहीद की और रुबूबियत की को मानने की दावत दी। लेकिन उन्होंने क्या किया, मुजजात का मुतालबा किया। जब मुजजात भी देख लिए तो झुटलाया, मुजजा देख के कहने लगे ये तो जादूगर है, ये तो जादू की बातें सारी। तो अब उसके बाद फिर वो पूरा जो सारा सिलसिला वाकये का हुआ, और उसके बाद फरमाया कि फिर हमने उन पर ऐसी गिरफ्त की जैसी एक इज्जत वाला, एक कुदरत वाला बादशाह करता है। और हकीकत तो ये है कि आम दुनियावी इज्जत कुदरत वाला बादशाह भी वो गिरफ्त क्या करेगा जो खुदा करेगा, जो हकीकी इज्जत वाला, हकीकी गलबे वाला और हकीकी कुदरत वाला है। फरमाया कि फिर हमने उनकी ऐसी गिरफ्त की। अब अल्लाह ताला ये सारे वाकयात अजाब को बयान करके अब जो कुफारे मक्का हैं, अल्लाह ताला इनको मुखातब करता है और इनको इरशाद फरमाया अकुफारुकुम खैरुम मिन उलाइकुम अम लकुम बराअतुन फिज़्ज़ुबुर। क्या तुम्हारे काफिर उन पहलों से बेहतर हैं या किताबों में तुम्हारे लिए नजात लिखी हुई है? ये अल्लाह ताला ने सवाल कायम फरमाया, जो सवाल हकीकत में बंदे की नसीहत के लिए काफी है कि तुम बताओ कि ये तुम्हारे काफिर ये ज्यादा बेहतर हैं या वो जिनका पहले तस्किरा हुआ, वो कौम आद वाले, कौम समूद वाले, कौम नू वाले, फिरौन वाले, इख्तदार में, ताकत में, कुव्वत में, कद में और जो है वो सरवत में, दौलत में, हर शय में तुमसे बढ़कर थे, तो जब वो ना बचे तो तुम कहां से बचोगे? क्या तुम उनसे बेहतर हो कि भाई वो तो फंस गए लेकिन तुम बच जाओगे, या तुम्हारे लिए किसी खुदाई किताब में निजात लिखी हुई है कि तुम्हें कुछ नहीं होगा, तुम्हारे लिए बरात है, तुम्हारे लिए ये परवाना पहले से लिखा हुआ है कि तुम जो मर्जी करते रहो, शिर्क करो, कुफर करो, तुम्हें कुछ नहीं कहा जाएगा, क्या तुम्हारे लिए कोई बरात लिखी हुई है? नहीं, दोनों नहीं, ना ये कुफार पहले काफिरों से बेहतर और ना इनके लिए किसी किस्म की कोई बराअत लिखी हुई है। मजीद फिर सवाल कायम किया, फरमाया अम यकूलूना नहनु जमीउन मुंतसिर सयुहज़मुल जमउ वयुवल्लूना दुबुर। या वो ये कहते हैं, ये कुफारे मक्का, या ये कहते हैं कि हम सब बदला ले लेंगे, ہم سب بدلہ لے لیں گے، اگر ہمیں کچھ کہا خدا نے تو ہم بدلہ لے لیں گے۔ اللہ تعالیٰ فرماتا ہے ان قریب سب بھگا دیے جائیں گے اور وہ پیٹھ پھیر دیں گے۔ فرمایا ایسا کچھ نہیں ہوگا، نہ بدلہ نہ کچھ اور، فرمایا یہ کچھ نہیں کر سکیں گے، سب بھگا دیے جائیں گے، سب پیٹھ پھیر کر بھاگ جائیں گے۔ چنانچہ پھر مدینہ منورہ کے اندر جو ہے وہ وہی ہوا، بدر کے میدان میں یہ پیٹھ پھیر کے بھاگ بھی گئے اور کوئی بدلہ بھی نہ لے سکے۔ اب دنیاوی عذاب کے بعد اللہ تعالیٰ آخرت کا بیان فرماتا ہے، فرمایا بل الساعۃ موعدہم والساعۃ ادھا وامر، بلکہ ان کا وعدہ قیامت ہے اور قیامت سب سے زیادہ سخت اور سب سے زیادہ کڑوی ہے۔ قیامت ان کا وعدہ ہے اور قیامت سب سے زیادہ سخت اور سب سے زیادہ کڑوی ہے۔ قیامت میں کیا ہوگا؟ فرمایا ان المجرمین فی ضلال و سعر، بے شک مجرم گمراہی اور دیوانگی میں ہیں۔ یوم یسحبون فی النار علی وجوہہم ذوقوا مس سقر، جس دن وہ آگ میں اپنے چہروں کے بل گھسیٹے جائیں گے، فرمایا جائے گا دوزخ کا چھونا چکھو، چہروں کے بل آگ میں گھسیٹے جائیں گے اور فرمایا جائے گا دوزخ کا چھونا چکھو، کہ دوزخ جب چھوتی ہے تو کیا نتیجہ نکلتا ہے، کیا مزہ آتا ہے، چکھو اس کو۔ یہاں پر یہ کفار کے حوالے سے کہ انہیں منہ کے بل گھسیٹ کر جہنم میں پھینکا جائے گا۔ احادیث مبارکہ میں، مسلم شریف کی حدیث مبارک، اس میں ریاکار کا بھی یہی انجام بیان کیا گیا، جو ریاکاری کے لیے سخاوت کرتا ہے، ریاکاری کے لیے قرآن پڑھتا ہے، ریاکاری کے لیے علم دین پڑھتا ہے تاکہ عالم کہلائے، ریاکاری کے لیے جہاد کرتا ہے تاکہ بہادر کہلایا جائے، تو اس کے بارے میں بھی حدیث مبارک میں وعید ہے کہ قیامت کے دن اس کا یہ تلاوت کرنا، قرآن پڑھانا، سخاوت کرنا اور اس کا جہاد کرنا سب برباد، اور حکم دیا جائے گا منہ کے بل اسے گھسیٹ کر جہنم میں ڈال دو۔ تو ریاکار کا انجام بھی بڑا سخت ہے۔ ہم عمل کرتے ہیں اور اللہ تعالیٰ ہمیں معاف فرمائے، ہمارے اعمال بھی اخلاص سے ہوتے ہیں یا اخلاص کے بغیر ہوتے ہیں، ہمیں اس پر سوچنا چاہیے۔ جو آدمی کی سخاوت کرتا ہے وہ اپنے اشتہار چھپوا رہا ہے، جو آدمی تلاوت اچھی کرتا ہے وہ اپنی جو ہے وہ ایک شخصیت کے اندر پھر رہا ہے، جو کوئی لوگوں کے بھلے کے کام کر دیتا ہے وہ ہر جگہ اپنا نام لکھوانا لازم سمجھتا ہے۔ ریاکاری جو ہے وہ اس قدر عام ہے کہ علمان والحفیظ، ریاکاری جو ہے دل کا کبیرہ گناہ ہے، اس کی معلومات سیکھنا فرض ہے۔ ایسا نہ ہو کہ ہم نمازیں پڑھتے رہے لیکن ہمارے اندر اصل میں ریاکاری ہو۔ سخاوت کریں، دکھاوے کے لیے کریں، نمازیں پڑھیں دکھاوے کے لیے کریں، مسجدیں بنائیں دکھاوے کے لیے کریں، مسجدیں بنائیں نام اپنا لکھوا کے ریاکاری کی نیت، تو یہ نہ ہو کہ ہمارے اعمال کی ریاکاری، جو اعمال ریاکاری کے لیے کیے اس کا بدلہ دنیا میں شہرت، نام، عزت کی صورت میں مل جائے لیکن آخرت کے اندر یہ والا حکم ہو کہ منہ کے بل اسے گھسیٹ کر جہنم میں پھینک دو۔ اللہ تعالیٰ ہمیں ریاکاری سے محفوظ فرمائے۔ اب اس کے بعد ارشاد ہوتا ہے انا کل شیء خلقناہ بقدر وما امرنا الا واحدۃ کلمح بالبصر، بے شک ہم نے ہر چیز ایک اندازے سے پیدا فرمائی اور ہمارا کام تو صرف ایک بات ہے جیسے پلک جھپکنا۔ دو باتیں ارشاد فرمائے گی، فرمائے کہ ہم نے ہر چیز ایک اندازے سے پیدا فرمائی، جو بھی کائنات میں پیدا ہوا، جو شے کائنات میں بنی، وہ خدا کا جو قطعی حقیقی درست اندازہ ہے، علم کے مطابق اللہ تعالیٰ نے پیدا فرمائی۔ اور یہ آیت جو ہے یہ تقدیر کے منکروں کا بھی رد ہے، جو کہتے ہیں تقدیر کا کوئی وجود نہیں ہے، یہ ان کا بھی رد ہے کہ تقدیر جو ہے وہ تو خدا کے علم اور قدرت کے ساتھ متعلق ہے، کہ خدا کا علم ہے کہ یہ شے ایسے واقع ہوگی اور اس علم کے مطابق اس نے لکھ دیا، تو یہ تو خدا کا علم ہے اور اس کے مطابق اس کا جو وقوع ظہور ہوتا ہے وہ خدا کی قدرت ہے۔ तो जो तकदीर का इनकार करता है वो इनडायरेक्टली जो है वो खुदा के इल्म का और खुदा की कुदरत का इनकार कर रहा होता है। तो ये बड़ा पेचीदा बड़ा नाजुक मामला है, इसमें हमें अपना अकीदा हमेशा के लिए वाज़ह तौर पर जो है वो हमें वही रखना चाहिए जो उलमाए किराम ने कुरान और हदीस की रोशनी में बयान फरमाया कि हमारा तकदीर पर ईमान है। और तकदीर ये है कि बंदे ने या जिस किसी ने जो करना था, कायनात में जो होना था, अल्लाह ताला ने अपने इल्म अजली के मुताबिक उसे उस होने से पहले लिख दिया। अब जो होता है वो उसके मुताबिक होता है। तो ये नहीं है कि चूंकि लिखा हुआ है तो हम मजबूर हैं उसी तरह करें, नहीं, जो हमने करना था अल्लाह ताला ने उसको पहले लिख दिया। तो ये तकदीर का जो बुनियादी मफहूम है वो मैंने अर्ज कर दिया। और फरमाया कि हमारा काम तो सिर्फ एक बात है, जैसे पलक झपकना। हमारा काम क्या है कि किसी शय को अगर वजूद में लाना है तो उसे सिर्फ अमर होता है, कुन हो जा, उसे अमरे कुन होता है कि हो जा, पलक झपकने में वो शय हो जाती है। यानी खुदा की कुदरत ये है, खुदा का जो मुआमला तख्लीक है वो ये है। आगे अल्लाह ताला की मर्जी है कि जरूरी नहीं कि हर शय को पलक झपकने में पैदा फरमाए, वो जिस शय को जितने अरसे में पैदा करना चाहते उतने अरसे में पैदा होते। औलाद, इंसान का बच्चा पैदा होता है 9 महीने के अंदर, होता अल्लाह ताला के अमरे कुन से है, लेकिन उसके लिए जो अमरे कुन है वो उस ड्यूरेशन के एतबार से होता है, वो उसी एतबार से पैदा होता है। अब अल्लाह ताला इरशाद फरमाता है कि अब ये जो यहाँ, लेकिन यहाँ जो बयान करने का मकसद है कि हमारा मामला तो एक पलक झपकने के बराबर जो है ना वो अमर है और हो जाता है वैसा। खुदा फरमाया कि ये कौम तबाह हो जाए, तो अब इस हुक्म के बाद, इस इरादा इलाहिया के बाद, अब वहां कोई असबाब नहीं जमा करने पड़ेंगे कि चले जना फलां का इंतजार कर ले, जरा फलां सामान जमा हो जाए, जरा बिल्डोजर आ जाए तो ये कौम हलाक होगी, ऐसा नहीं होगा। खुदा का अम्र हुआ, अम्र इलाही के बाद अब तखल्लुफ नहीं है। अब ऐसा नहीं हो सकता कि इरादा इलाहिया हो चुका, हुक्म खुदाबंदी हो चुका, लेकिन वो काम वकू पजीर ना हो, ऐसा नहीं होगा। जो खुदा ने फरमा दिया वो होके रहेगा। तो अब अल्लाह ताला फरमाता है कि ए लोगो, तुम्हें हलाक करने के अंदर खुदा को क्या होगा, एक अमरे कुन फरमाना है, एक अमरे कुन करना है और तुम हलाक हो जाओगे। तो फरमाया वलकद अहलकना अशियाअकुम फहल मिम मुद्दकिर, और बेशक हमने तुम्हारे जैसे बहुत से ग्रोह हलाक कर दिए, तो है कोई नसीहत हासिल करने वाला, हमने तुमसे पहले बहुत से ग्रोह हलाक कर दिए तो है को नसीहत हासिल करने वाला। वह कुल्लु शैइन फअलूहु फिज़्ज़ुबुर, उन्होंने जो कुछ किया वो सब किताबों में मौजूद है। साबिका काफिरों ने जो किया वो फरिश्तों के जो उनके नामा अमाल लिखे थे उसमें लिखा हुआ मौजूद है। लिहाजा जो तुम कर रहे हो वो भी लिखा हुआ मौजूद है। चुनाचे फरमाया वह कुल्लु सगीरिम व कबीरिम मुस्तफर, और हर छोटी और बड़ी चीज लिखी हुई है, हर छोटी और बड़ी चीज लिखी हुई है, कहां, लोहे महफूज में। हर छोटी बड़ी शय तफसील से लिखी हुई थी, लोहे महफूज में हर शय तफसील से लिखी। मैं ये सिलसिला कर रहा हूं, ये मेरे सामने आईपैड है, ये मुझसे कितने फासले पे है, मैं कौन सा ड्रेस पहन के बैठा हुआ हूं, ये मैंने क्या लगाया हुआ है, एक एक शय लोहे महफूज में लिखी हुई है। लोहे महफूज में इतना कुछ है। अगर आज के जमाने के एक मास्टर कंप्यूटर के अंदर, और ये जो हमारी बड़ी बड़ी कंपनियां गूगल वगैरह हैं, अगर इनके डेटाबेस के अंदर अगर दुनिया जहान की खरबों मालूमात बा आसानी आ सकती हैं, तो फिर जो खुदा ने लोहे महफूज बनाया उसमें क्या नहीं आ सकता। तो लोहे महफूज है वो यूं कहने की एक रिकॉर्ड है, वो रिकॉर्ड है कि उसमें सब ने जो करना था और अब जो कर चुके हैं वो सब उसमें अल्लाह ताला ने पहले से लिखा हुआ है। अब इरशाद होता है इन्नल मुत्तकीन फी जन्नतिन व नहर फी मक़अदि सिदकिन इंद मलीकिन मुक्तदिर, बेशक परहेजगार लोग बागों और नहरों में होंगे अजीम कुदरत वाले बादशाह के हुजूर सच की मजलिस में होंगे। जो मुत्तकी लोग हैं, यहां भी देखें, मैंने पहले भी अर्ज किया था कि अल्लाह ताला जहां जन्नतियों का तस्करा फरमाता है वह उमूमन मुत्तकियों का बयान फरमाता है, अबरार का बयान फरमाता है। अबरार बिर करने वाले, नेकी करने वाले, मुत्तकीन तकवे वाले। हालांकि हर मुसलमान को जन्नत मिलनी, लेकिन बतौर खास अबरार मुत्तकीन इनके इनके जिक्र करने का मकसद क्या है कि ये आमाल जो है ये इख्तियार करें। जो मोमिन है वो मुत्तकी भी हो, जो मोमिन है वो अबरार में से हो, वो नेकी नेकुकार हो, नेक अमल करने वाला हो। तो फरमाया बाघों में और नहरों के किनारों पर बैठे हुए होंगे। बाग हैं, बाघों में नहरें जारी हैं, उनके किनारे वो बैठे हुए, और ये उनका जो बैठना और वहां मौजूद होना है ये कहां? अल्लाह अकबर। फरमाया अजीम कुदरत वाले बादशाह के हुजूर, खुदा की बारगाह में। जो अजीम कुदरत वाला है, जो बादशाह है, उसकी जो सच्ची पाक बारगाह है, मजलिस है, उसमें हाजिर होंगे। अल्लाह अकबर, अल्लाह। इससे बढ़कर और जो है वो क्या नेमत हो सकती है कि खुदा वंदे कुद्दूस की बारगाह के अंदर बैठना नसीब हो, अल्लाह के हुजूर। वो क्या उसकी शान होगी उस मजलिस की, उस महफिल की, उस नशिस्त की, कि जहां खुदा की बारगाह के अंदर बैठे हुए होंगे। अल्लाह अकबर, अल्लाह ताला हमें वो अता फरमाए। जन्नत की जो नेमतें जैसे यहां पर बयान की गई कि फरमाया कि जन्नती जो है वो बाहों में और नहरों में होंगे, यानी नहरों के पास होंगे और खुदा की पाक बारगाह में होंगे। अब यहां पर कुरान पाक में और भी जगह जो जन्नत की नहरें हैं उनका कई जगह तज़किरा है। एक जगह का मैं यहां चंद आयतें पढ़ता हूं जिसमें उन जन्नती नहरों का बयान है कि उन नहरों में है क्या, उन नहरों में है क्या। इरशाद फरमाया मसलुल जन्नति अल्लती वुइदल मुत्तकून फीहा अनहारुम मिन माइन गैर आसिन व अनहारुम मिन लबनिल लम यतगैर ताअमुह व अनहारुम मिन खमरिल लज्जतिल लिश्शारिबीन व अनहारुम मिन असलिम मुसफ्फा व लहुम फीहा मिन कुल्लि समराति व मग़फिरतुम मिन रब्बिहिम। उस जन्नत का हाल जिसका परहेजगारों से वादा किया गया है ये है कि उसमें खराब ना होने वाले पानी की नहरें हैं और ऐसे दूध की नहरें हैं जिसका मजा ना बदले और ऐसी शराब की नहरें हैं जो पीने वालों के लिए सरासर लज्जत है और साफ शफाफ शहद की नहरें हैं। उनके लिए उसमें हर किस्म के फल और उनके रब की तरफ से मगफिरत है। तो जन्नत के अंदर पानी की नहरें और ऐसा पानी जो साफ शफाफ, कभी बासी नहीं होगा, कभी खराब नहीं होगा, कभी उसमें बू नहीं आएगी। उसमें दूध की नहरें, ऐसा दूध कि जो कभी फटेगा नहीं, जिसका जायका कभी खराब नहीं होगा। उसमें शराब की नहरें, लेकिन ऐसी शराब के जिसमें बेहूदगी नहीं है, सर चकराना नहीं है, उल्टियां आना नहीं है, बल्कि वो शराब कि जिसमें सरासर लज्जत ही लज्जत और सुरूर ही सुरूर है और उसमें शहद की नहरें, शहद की नहरें जो साफ सुथरा है, जिसके अंदर कोई मैलापन नहीं होगा, जिसमें कोई जर्रात नहीं होंगे, साफ सुथरा नितरा हुआ शहद होगा। ये जन्नत की नहरें हैं जो अल्लाह तबारक व तआला ने बयान फरमाई। और उसके साथ जो इस आयत के अंदर बतौर खास चीज बयान की गई है वो सबसे बढ़कर है फी मकअदि सिदकिन इंदा मलिक मुक्तदिर। खुदा की पाक मुकद्दस मुअज्जज मुताली बारगाह के अंदर बैठना नसीब होगा, उस पाक मजलिस में बैठना नसीब होगा। आप उस मजलिस का तसव्वुर करें वो क्या होगी जिसमें खुदा के सारे नबी होंगे, जिसमें खुदा के सारे नबी होंगे, इसमें सारे वली होंगे, गौसे पाक भी उधर है तो बाबा फरीद भी उधर है, दाता साहब भी उधर है, सहाबा इकराम वहां पर है, सिद्दीक अकबर, उमर फारूक, उस्मान गनी, हजरत अली रदी अल्लाह ताला अन्हुम अजमाइन अपने अपने मकामो मरतबे के एतबार से जलवा फरमा है और वहां पर मुत्तकी लोग भी बैठे हुए होंगे और ये मुत्तकीन के जो सरदार हैं ये भी जलवा फरमा होंगे और वहां खुदा उन्हें अपने दीदार से सरफराज फरमाए, अपना दीदार अता फरमाएगा, जो जन्नत की सबसे बड़ी सबसे आला नेमत है। अल्लाह तबारक व तआला अपने प्यारे हबीब सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम के सदके हमें इन नेमतों से आखिरत में बहरा वर फरमाए और हमें मुत्तकीन के ग्रोह में शामिल फरमाए। ہمیں تقوی کی دولت عطا فرمائے، ہمیں خوف خدا کی دولت عطا فرمائے، کہ جن متقیوں کے لیے اللہ تعالیٰ نے یہ وعدہ فرمایا ہے۔ آمین بجاہ النبی الامین صلی اللہ علیہ وسلم۔